नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफलेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अमेरिका र उत्तर कोरिया बीच ऐतिहासिक चार बुदी सम्झौता। कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न दुवै देशले संयुक्त प्रयास गर्ने।
कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशी प्रधान न्यायाधीशमा सिफारिस। संसदीय सुनवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल आयल निगम सहमत। सत्तारूढ़ दल र विपक्षी दलका विद्यार्थी संगठनको प्रदर्शन।
गत वर्ष वेस्ट इन्डिजबाट सबैभन्दा धेरै लगानी भित्रिएको राष्ट्र बैंकको दावी। नेपालमा लगानी गर्नेमा भारत र चीन तेस्रो।
र थ्री स्टार क्लब सर्लाहीमा चलिरहेको लालबन्दी गोल्ड कप फुटबलको सेमी फाइनलमा 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा आर्मी र एनआरटीको विजयी शुरूवात।
सस्तो डाटा चमत्कार शुक्रबार शनिबार सस्तो डाटा चमत्कार शुक्रबार शनिबार।
केटाहरू के रोकेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो साँच्चै चमत्कार, 100 रुपियाँमा 3 जीबी म पनि कुदे। सस्तो डाटा चमत्कार शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम राष्ट्रको संसार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अमेरिका र उत्तर कोरिया बीच ऐतिहासिक चार बुँदे सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन बीच आज सिंगापुरमा भएको ऐतिहासिक भेटवार्तापछि चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। अमेरिका र उत्तर कोरिया दुवै देशले आफ्ना नागरिकको शान्ति र समृद्धिको चाहना अनुरूप नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने पनि सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा उत्तर कोरियाले अप्रिल 27 भएको पानमुनजोम घोषणा दोहोर्याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि प्रतिबद्धता जनाएको छ। उत्तर र दक्षिणका शीर्ष नेताबीच पामुन्जम घोषणा भएको थियो। यस्तै आजको चार बुँदे सहमतिमा अमेरिका र कोरिया बीचको लड़ाईका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने तथा पहिचान भइसकेका पार्थिव अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउने सहमति भएको बीबीसीले जनाएको छ। संयुक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीचको वार्ता सोचे भन्दा पनि राम्रो र फलदायी भएको प्रतिक्रिया दिनुभएको छ। सम्झौता अनुसार अब उत्तर कोरियाले आफ्नो देशको आणविक कार्य अन्त्य गर्नेछ भने अमेरिकाले उत्तर कोरियाका लागि विशेष सुरक्षा दिने प्रत्याभूति दिएको छ। ट्रम्पले आणविक कार्यको अन्त्य छिट्टै हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। आणविक कार्यको अन्त्य गर्ने विषयमा चाँडै नै दुई देशका उच्च अधिकारी बीच भेटवार्ता हुनेछ। आजको वार्तापछि उत्तर कोरियाका नेता उन र अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबीच नयाँ मित्रता बढेको पनि बताउनु भएको छ। दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघले दुई कोरिया विभाजन गराए लगत्तै अमेरिका र उत्तर कोरिया बीचको सम्बन्ध बिग्रिएको थियो। पछि कोरियाली युद्धका क्रममा अमेरिकाले दक्षिण कोरियालाई सहयोग गर्यो जसका कारण उत्तर कोरिया अमेरिकासित झनै चिडियो। पछिल्ला वर्षहरूमा दक्षिण कोरियालाई अमेरिकाले साथ दिइरहने र उत्तर कोरियाले पनि आणविक परीक्षणलाई तीव्रता दिएपछि यी दुई देशबीच कड़ा दुश्मनी बढ़दै गएको थियो। तर उत्तर कोरियाले आणविक कार्यक्रम रोकेर दक्षिण कोरिया र अमेरिकासँग मित्रताको हात अघि बढ़ाएपछि आज ट्रम्प र किमको ऐतिहासिक भेट सम्भव भएको हो।
संवैधानिक परिषदले प्रधान न्यायाधीशमा कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशीको नाम सिफारिश गरेको छ। आज बसेको परिषदको बैठकले जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्यदक्षता समेतलाई दृष्टिगत गरी प्रधान न्यायाधीशमा सिफारिश गरेको परिषद सदस्य एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो।
सर्वोच्च अदालतका मान्य न्यायाधीशहरूको नामावली र मान्य न्यायाधीशहरूको वैयक्तिक विवरण समेत प्राप्त भएको विषयमा छलफल भयो। मिति 2011/6/24 जन्मनुभएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्री दीपकराज जोशी एमएबीएल गर्नुभई 2048/7/18 पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश पदमा नियुक्त भई अतिरिक्त न्यायाधीश, न्यायाधीश र मुख्य न्यायाधीश पदमा कार्य गरी 2071/2013 सर्वोच्च अदालतको न्यायाधीश पदमा 4 वर्षसहित 26 वर्षभन्दा बढी न्याय सेवामा कार्य अनुभव हासिल गर्नुभएको र निजको उच्च नैतिक चरित्र, इमान्दारिता तथा कार्यदक्षतालाई दृष्टिगत गरी नेपालको प्रधान न्यायाधीश पदमा नियुक्ति गर्न पर्याप्त आधारहरू भएकोले निजलाई नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम नेपालको प्रधान न्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस गर्ने।
संवैधानिक परिषदको सिफारिश संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि वरिष्ठ न्यायाधीश जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधान न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। न्याय परिषद सचिवालयले वरिष्ठताका आधारमा दीपक राज जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र शमशेर जवहराको नाम पठाएको भए पनि परिषदले जोशीलाई सिफारिश गरेको हो। यसअघिका विवादित प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको पदावधि सकिएपछि जोशीले कार्यवाहक प्रधान न्यायाधीश भएर काम गरिरहनु भएको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल आयल निगम सहमत भएको छ। विभिन्न विद्यार्थी संगठन र निगमका पदाधिकारी बीच आज भएको वार्तामा मूल्य पुनरावलोकन गर्न निगम सहमत भएको हो। मूल्य पुनरावलोकनको सम्बन्धमा वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र निगम संचालक समिति बीच छलफल गरेर निर्णय गरिने निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो। स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेकाले यसैमा सबैको सहमति चाहिने पनि उहाँले बताउनुभयो। यस्तै विद्यार्थी संगठनसँग निगमले गतमा गरेको सहमति छिटो कार्यान्वयन गर्न पनि विद्यार्थीहरूले आज माग गरेका छन्। अनावश्यक रूपमा मूल्य वृद्धि भएको भन्दै सत्तारूढ़ नेकपाका विद्यार्थी संगठन सँगसँगै विपक्षी दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज काठमाडौँमा प्रदर्शन पनि गरेका छन्। संयुक्त विद्यार्थी संगठनको आह्वानमा भएको प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टीकी सांसद समेत रहेकी नेत्री नवीना लामाले सरकारले आफू खुशी पेट्रोलियम पदार्थको भाव बढ़ाएकाले विरोधमा सड़क आन्दोलन शुरू गर्नु परेको बताउनुभयो। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेवी संघले देशभर विरोध प्रदर्शन गर्दै आएको छ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै काम नसक्ने जोसुकैलाई पनि कार्यवाही गर्ने सरकारको कदममा आफ्नो साथ सहयोग रहेको स्पष्ट पार्नु भएको छ। चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले समयमै काम नगरेको हो भने आफ्नै घरबेटी शारदा अधिकारीलाई पनि कार्यवाही गर्नुपर्ने बताउनुभयो।
ठेकेदारहरूले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यदि त्यहाँ लापरवाही छ भने चाहिँ सरकारले कडाईपूर्वक जानुपर्छ भन्ने कुरामा त्यहाँ हाम्रो कसैको पनि विमति छैन। अब म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती गरे भने कारवाही हुन्छ, गल्ती गरेका छैन भने चाहिँ प्रोत्साहित हुन्छ। बिल्कुल गरेका छैन है तपाईँहरू, फेरि यो भ्रममा यहाँ त यो मिडियाको पनि एउटा समस्यै भएको छ वास्तवमा। कहिले काहीँ त यति उल्टो पाल्टो हुने गरेका छ, त्यहाँ मैले चाहिँ अस्ति भने तपाईँहरूले सायद सुन्नुभयो होला, मिडियाका लागि नै आफ्नोलाई कोड अफ कन्डक्ट बनाउनुपर्ने आवश्यकता भएको छ।
प्रचण्डले अधिकारीलाई कार्यवाही नगर्न गृहमन्त्री रामबहादुर थापा बादललाई दबाब दिएको भन्दै संचार माध्यममा आएका खबरप्रति आपत्ति जनाउनुभयो। प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएका धेरै आयोजनाको काम अहिले पनि अलपत्र छ। अर्को प्रसंगमा प्रचण्डले राष्ट्रिय एकताका लागि काँग्रेस बाहेकका सबै दललाई सरकारमा सहभागी गराउन सकिने बताउनुभयो।
राष्ट्रिय एकता कायम गर्ने र विकास र समृद्धिको लागि एउटा नयाँ संकल्पको लागि मात्रै अहिले राजपा सरकारमा आइहाल्ने भन्ने निर्णय त छैन, छलफल चलिरहेको छ। यदि उहाँहरू आउने हुनुभयो भने एडजस्ट गर्न सजिलै सकिन्छ। त्यसमा पनि नेपाली कङ्ग्रेस चाहिँ सरकारमा आउन पनि हुँदैन, ल्याउने योजना पनि छैन भनेर भने बाँकीलाई ल्यायो भने डेमोक्रेसी चल्छ। सहमति आवश्यक भएको ठाउँमा सहमति गरिएको छ।
नेपाली कांग्रेसले राष्ट्रिय सभाको संसदीय दलको प्रमुख सचेतकमा सरिता प्रसाईलाई मनोनयन गरेको छ। कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रसाईलाई आज कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो।
12 वर्षीय बालिकालाई बलात्कार गर्ने हलेसी तुवाचुङ नगरपालिका सात महादेव स्थानका 56 वर्षीय इबे विकलाई जिल्ला अदालत खोटाङले 5 वर्षको जेल सजाय सुनाएको छ। गत साउन 28 गते 12 वर्षीय बालिकालाई बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि प्रहरीले विकलाई पक्राउ गरेको थियो। जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासले विकलाई 5 वर्षको जेल सजाय सुनाएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? ए, म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु, विदेशमा यसलाई मिसन भन्न रहेछन्। मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ। यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, एक महिनासम्म सिप सिक्न खाना बस्न पैसै नलाग्ने, तालिम पछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर एक महिनामै फर्कियो। विदेश जान लिएको ऋण कसरी तिर्ने हो भनेर साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अमेरिका र उत्तर कोरिया बीच ऐतिहासिक 4 बुँदे सम्झौता, कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशी प्रधान न्यायाधीशमा सिफारिश, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल आयल निगम सहमत, 12 वर्षीय बालिका बलात्कार गर्ने दोषीलाई जिल्ला अदालत खोटाङद्वारा 5 वर्षको जेल सजाय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। देशका विभिन्न ठाउँमा महिला तथा किशोरीमाथि दुर्व्यवहार र बलात्कारका घटना बढ्दै गएका छन्। तर पनि कतिपय घटनाहरू गाउँघरकै आफन्तको मिलेमतमा समाजमा नै गुपचुप राख्ने गरिन्छ। बझाङबाट उज्यालो सहकर्मी डीबी विष्टको रिपोर्ट।
यो आँसीले भिजेटो काट्ने हो, चेपियाको मुख हात पनि चेपिराख्यो।
आफन्तले बलात्कार गर्दा गर्भवती बनेर बच्चा जन्माएकी बझाङकी एक किशोरीको पीडा। बलात्कार पछि पीडकले दिएको धम्की पछि उहाँले आफ्नो पीडा समयमा नै कसैलाई सुनाउन सक्नु भएन। तर जब उहाँमाथि भएको पीडा नलुक्ने स्थिति आयो, त्यसपछि यो जघन्य अपराधलाई गाउँमै मिलापत्रमा टुङ्ग्याइयो। यो त एक प्रतिनिधि घटना मात्र हो। बलात्कार जस्ता जघन्य अपराधलाई समयमै मिलापत्र गराउने घटनाहरू देशभरि नै हुने गरेका छन्। बलात्कार जस्ता जघन्य अपराधलाई मिलापत्रमा टुङ्गियाउने प्रवृत्तिको अन्त्यका लागि सरकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने बताउनुहुन्छ बझाङका राजेन्द्र बहादुर सिंह।
बलात्कारका घटनाहरू कतिपय चाहिँ हाम्रो समाजमा मेलमिलाप हुने गर्दछन्, यसलाई न्यूनीकरण गर्नको लागि कम्तीमा पनि सरकारवाला निकायहरू एकदमै चाहिँ जाग्न जरुरी छ।
बझाङमा महिला तथा किशोरी माथि हुने घटना तथा दुर्व्यवहारका घटनालाई नियाल्दा 30 वर्ष मुनिका महिलामाथि यस्ता घटना बढी हुने गरेको पाइन्छ। त्यसमा पनि नजिकैका मानिस यस्ता आपराधिक घटनामा संलग्न हुने गरेका छन्। पछिल्लो समयमा बलात्कार तथा यौन दुर्व्यवहारका घटनाको उजुरी परे पनि अझै समाजमा इज्जतको डरले बाहिर आउन नसकेको बताउनुहुन्छ महिला अधिकार कर्मी सीता सिंह।
जाहेरी अनुसार सबै आफ्नै चिन्तनका मान्छेहरूले गर्ने गरे छन्, अनि कतिपय घटनाहरू इज्जतको डरले र अनि पछि गएर पनि आफ्नो बदनाम हुने डरले चाहिँ जति आउनु पर्ने भए तापनि आउने गरेका छैनन्। कहिलेकाहीँ चाहिँ अब प्रमाणका कारणले गर्दाखेरि पनि यी घटनाहरूलाई न्याय दिनमा कठिनाई चाहिँ छ।
जिल्ला प्रहरी कार्यालय बझाङको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा बलात्कार दुर्व्यवहार लगायतका महिलामाथि हुने हिंसा 5 वटा घटना दर्ता भएका छन्। प्रहरीमा आएका सबै घटनालाई कानूनी प्रक्रिया अनुसार कार्यवाही गर्ने गरेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपप्रेक्षक ऋषिराम कडेल।
प्रहरीकोमा रिपोर्ट आएसम्म समाजमा मिलापत्र गरेको होस् वा नहोस् हामीले चाहिँ मुद्दा दर्ता गर्छौं र पीड़ितलाई बोलाएर कतिपय केसहरूमा समाजमा बाहिर नल्याउने चलन चाहिँ रहेको छ। प्रहरीले चाहिँ मुद्दा दर्ता गरेर आवश्यक कानून प्रक्रिया अगाडि बढाउँछ। त्यसमा चाहिँ अब कानून प्रक्रिया मात्रै अगाडि बढाउने कुरो होइन, त्यसमा हामीले कानूनी दायरामा ल्याउनको लागि मोटिभेट गर्ने काउन्सिलिङ गर्ने गरे पनि छ।
महिलामाथि हुने विभिन्न खालका हिंसा र दुर्व्यवहार नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी क्षेत्रबाट प्रयास हुँदै आएका छन्। तर पनि समाजमा महिलामाथि हुने हिंसामा कमी आउन सकेको छैन। हिंसाका पीडितहरू अझै लुकेर बसेका छन्। त्यसैले महिलामाथि हुने हरेक खालका हिंसा न्यूनीकरणका लागि सबैले लाग्नु जरुरी छ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। मनसून शुरू भए पनि कमजोर हुँदा पानी कम परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद विभूति पोखरेलका अनुसार गएको शनिबार पूर्वी नेपालमा भित्रिएको मनसून कमजोर हुँदा कम पानी परेको छ। कम पानी पर्दा सापेक्षित आर्द्रता बढेर देशभरि नै अहिले गर्मी बढेको उहाँले जानकारी दिनुभएको छ। बिहान र दिउँसोको मौसम सामान्य बदली भए पनि थोरै मात्र पानी पर्दा गर्मी बढेको हो। यो वर्ष दुई दिन छिटो गरी जुन 8 तारीकमा नेपाल भित्रिएको मनसून कमजोर भएकाले देशभरि नै फैलिन समय लाग्ने पनि उहाँले जानकारी दिनुभयो। सामान्यतया जुन 10 मनसून नेपालमा प्रवेश गर्ने भए पनि यो वर्ष दुई दिन अघि गएको शनिबार नै भित्रिएको थियो। तर कमजोर हुँदा आजसम्म देशभर फैलन सकेको छैन। पानी कम पर्दा देशभरि नै अधिकतम तापक्रम बढेको महाशाखाले जनाएको छ।
प्रदेश दिनको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर खिमलाल देवकोटालाई नियुक्त गरिएको छ। आज एटौँडामा बसेको प्रदेश नम्बर 3 मन्त्री परिषदको बैठकले देवकोटालाई आयोगको उपाध्यक्ष तथा श्याम बस्नेतलाई सदस्यमा नियुक्त गरेको हो। विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका देवकोटा वित्तीय संघीयता व्यवस्थापनका विज्ञ समेत हुनुहुन्छ। उहाँले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएससी र विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई काम गर्नुभएका डाक्टर देवकोटा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकार भई काम गर्नुभएको छ।
नेपाल राष्ट्र बैंकले देशमा सबैभन्दा बढी लगानी वेस्ट इण्डिजबाट भित्रिएको जनाएको छ। उद्योग व्यापार एवं औद्योगिक क्षेत्रमा गत वर्ष वेस्ट इण्डिजबाट 62.78 अर्ब रूपियाँ बराबरको लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी शीर्षकमा केन्द्रीय बैंकले पहिलोपल्ट गरेको सर्वेक्षणमा वेस्ट इण्डिज पहिलो, भारत दोस्रो र चीन तेस्रो लगानीकर्ता देश बनेका छन्। गत वर्ष भारतबाट औद्योगिक र सेवा क्षेत्रमा 27.25 अर्ब र चीनबाट 10.84 अर्ब रूपियाँ लगानी भएको सर्वेक्षणले देखाएको छ। नेपालमा सिंगापुर, आयरल्याण्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, बेलायत, अमेरिका, नर्वे, पाकिस्तान लगायतका देशबाट कृषि, औद्योगिक र सेवा क्षेत्रमा लगानी भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। विभिन्न देशबाट कृषि, उद्योग र सेवासँग सम्बन्धित 252 व्यापारिक प्रतिष्ठानमा लगानी भएको पनि राष्ट्र बैंकले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणका लागि 50 लाख रूपियाँ अनुदान सहायता उपलब्ध गराएको छ। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साकेले काष्ठमण्डप पुननिर्माण समितिलाई अनुदान सहायता स्वरूप 50 लाखको चेक आज हस्तान्तरण गर्नुभएको हो। उहाँले काष्ठमण्डप पुननिर्माणको काममा कहीँ कतै पनि अवरोध गर्न नहुने बताउनुभयो। उहाँले 2 वर्षभित्रै काष्ठमण्डप पुननिर्माणको काम सम्पन्न गर्न पनि समितिको ध्यान आकर्षण गराउनुभयो। ऐतिहासिक पुरातात्विक महत्वको काष्ठमण्डपलाई पुरानै स्वरूप, शैली संरचना अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने समझदारी गरिएको छ।
आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्षको जुन 12 तारीक अर्थात आजका दिन यो दिवस मनाउने गरिन्छ। नेपालमा सन् 2025 सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ। तर आईएलओको तथ्याङ्क अनुसार नेपालमा 5-17 वर्ष उमेर समूहका 16 लाख भन्दा बढी बाल श्रमिक छन्। तीमध्ये 6 लाख भन्दा बढी त जोखिमयुक्त पेसा व्यवसायमा आबद्ध रहेको पनि पाइन्छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठ पोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509, 433-2509। मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0140329162 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
तपाई अहिले के सोचिरहनु भएको छ
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने
होस्टलको पनि व्यवस्था छ
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-9-301
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर सप्तरीको राजविराजमा विद्युत चोरी गरिरहेको आरोपमा 17 जना पक्राउ परेका छन् नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराज जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीले विद्युत हुकिङ नियन्त्रण अभियान अन्तर्गत विद्युतको पोलमा हुकिङ गरिरहेका 17 जनालाई पक्राउ गरेको हो उनीहरूलाई विद्युत ऐन अनुसार प्रत्येक व्यक्तिबाट 15,502 रुपियाँ जरिवाना तिराएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ
जनकपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई दाजुभाइ सहित 3 जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा चलाएको छ नेपाल आयल निगम धनुषाको महेन्द्रनगर डिपोका प्रमुख मनमोहन शाह पेट्रोलियम डिलर एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव शाह र उनका दाजु पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किशुनदेव शाहमाथि जिल्ला प्रहरी कार्यालय धनुषाले कालोबजारी मुद्दा चलाएको हो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले जनकपुरमा छड्के जाँच गर्दा कालोबजारी भएको पाइएपछि प्रहरीले 3 जनालाई हिजो पक्रेको थियो
जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट राम परीक्ष यादवलाई कालोमुसो दल्ने 5 जनामाथि प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ जनकपुर अञ्चल अस्पतालमा पटक पटक चिकित्सकको लापरवाहीले बिरामीको ज्यान जाने गरेको भन्दै सुधारका लागि ज्ञापन पत्र बुझाउन गएका नयाँ शक्ति नेपाल काँग्रेस निकट तरूण दल र नेभिसंघका युवाहरूले यादवलाई हिजो कालोमुसो दलेका थिए
अत्याधिक गर्मीका कारण पर्सा कपिलवस्तु र चितवनका विद्यालय 1 हप्ताका लागि बन्द गरिएको छ पर्साका वीरगंज महानगरपालिका पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय आजदेखि बन्द गरिएको छ यस्तै गर्मीका कारण कपिलवस्तुका सामुदायिक तथा निजी विद्यालय पनि 1 हप्ताका लागि बन्द भएका छन् गर्मीले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि स्थानीय तहका विद्यालय शिक्षा शाखाले 1 हप्ताका लागि विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् 40 डिग्री भन्दा बढी तापक्रम हुन थालेपछि कपिलवस्तुको जनजीवन पनि निकै प्रभावित भएको छ
यस्तै चितवनका निजी विद्यालय पनि गर्मी बढेको भन्दै 4 दिनका लागि बन्द गरिएको छ चितवनका निजी विद्यालयको संस्था भरतपुर इङ्ग्लिस स्कूल सोसाइटी बेसले भरतपुर महानगरपालिका भित्रका 43 निजी विद्यालयलाई गर्मी बढेको भन्दै बन्द गर्न निर्देशन दिएको हो तर चितवनका अभिभावक र शिक्षकले भने धेरै गर्मी नभए पनि मनोमानी विद्यालय बन्द गरिएको भन्दै असन्तुष्टि जनाएका छन्
इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर 6 प्याङ माविलाई समाजसेवी उमाकान्त अधिकारीले 3.5 लाख रुपियाँ बराबरको जग्गा दान गर्नुभएको छ विद्यालयको आर्थिक अवस्थामा सुधार गर्ने उद्देश्यले 3,50,000 रुपियाँ बराबरको 4 रोपनी 8 आना जग्गा आज उहाँले दान गर्नुभएको हो अधिकारीले दान गरेको जग्गा विद्यालयको नाममा पास गरेर विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद थेवेलाई जग्गा धनी पूर्जा प्रदान गरिसकेको मालपोत कार्यालय इलामले जनाएको छ
सर्लाहीको हरिपुर नगरपालिकाले नगरभित्रका किसानलाई निशुल्क उन्नत जातको धानको बिउ वितरण गरेको छ हरिपुर नगरपालिकाले हरिपुर नगरपालिकाको कृषि शाखा प्रमुख अम्बिका मैनालीले किसानलाई सोना मनसुली सभा तरणी जातको 2,315 किलो धानको बिउ वितरण गरेको जानकारी दिनुभयो
शेयर बजार परिसूचकका नेप्से आज फेरि घटेको छ। हिजो झन्डै 10 अङ्कले बढेको नेप्से आज भने 1.93 अङ्कले घटेर 1230.26 बिन्दुमा पुगेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो 44 करोड रुपियाँ बराबरको शेयर किनबेच भएकोमा आज भने 14 करोड कम अर्थात 30 करोड रुपियाँ बराबरको मात्रै शेयर किनबेच भएको छ।
मेरो पनि भन्नु छ।
ट्विटरमा केदार नाम राखेका साथी उज्यालोलाई मेन्सन गर्दै लेख्नुहुन्छ, देशमा बजेट भाषण आउने बित्तिकै बढेको महँगी कुन सरकारले रोक्ने रहेछ? भनिदिनु पर्यो सरकार, खाली उखान टुक्का भनेर दिन गयो त के अब पनि नागरिकले साथ दिन्छन् भन्ने लाग्छ।
कृष्ण आचार्य उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, प्रदेश नम्बर 4 को नामाङ्कनको विषयलाई लिएर मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङकै भूमिका शंकास्पद देखिएको कुरा बाहिर आउन थालेका छन्। हिजो संसदमा ककस बनाउन मुख्य भूमिका खेल्ने व्यक्ति नै आज 4 नम्बर प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ। कुनै जात विशेषको व्यक्ति जस्तो बन्न खोजे उहाँलाई अभिभावक मानिरहनु पर्दैन। जात विशेषमा रहने प्रदेशको नाम हामीलाई मान्ने छैन, सबैले स्वीकार्न सक्ने नाममा सहमति गरियोस्।
उज्यालोविहीन प्रकाश नाम राखेका साथी ट्विटरमा लेख्नुहुन्छ, काठमाडौँका 90% घरधनीले भाडाकै भरमा आफ्नो जीविकोपार्जन गरेका छन्। हरेक वर्ष मनलागी भाडा बढाएर ज्याला मजदूरी गर्नेहरू चर्को भाडा तिर्न बाध्य छन्। घर भाडा बढ्ने समस्या कहाँ राख्ने, कसरी सुल्झाउने, सम्बोधन कसरी गर्ने, यसबारे पनि केही छलफल गरियो सरकार।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उन बीच आज भएको वार्ताका बारेमा घनश्याम घिमिरे लेख्नुहुन्छ, विश्व हल्लाउने अमेरिका आखिर उत्तर कोरियासँग बाध्य भएर झुक्नु पर्यो, किनकि पैसा र बन्दुकले मात्रै हुँदो रहेनछ भन्ने अमेरिकाले बुझ्यो। त्यसका लागि साहस, आत्मविश्वास र निडर हुनुपर्दो रहेछ भन्ने कुरा नेपालले पनि बुझ्न आवश्यक छ।
अनि यसै विषयमा ट्विटरमा युके भूषाल लेख्नुहुन्छ, सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन बीच भएको वार्तामा सुरक्षामा नेपाली गोर्खालीहरू भन्ने समाचार शीर्षक अन्तर्राष्ट्रिय मीडियामा जताततै छापिएको देख्दा मन साह्रै खुशी भएको छ। नेपाल गोर्खालीहरूको देश भनी चिनाउने गोर्खालीहरूलाई सलाम छ।
तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र बिना नेउपाने। अब केही खेल खबर। थ्री स्टार क्लब सर्लाईमा चलिरहेको प्रथम लालबन्दी गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा कास्की 11 टाई ब्रेकरमा 4-1 हराउँदै थ्री स्टार सेमी फाइनलमा पुगेको हो। निर्धारित 90 मिनटको खेल 2-2 बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट लिएको हो।
डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र न्युरो टीम एनआरटीले 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल च्याम्पियनशीपमा विजयी शुरूआत गरेका छन्। इन्फा कम्प्लेक्स सातो बाटो ललितपुरमा आज भएका खेलमा आर्मीले सरस्वती क्लबलाई 4-0 हराएको छ। यसअघि आजकै पहिलो खेलमा एनआरटीले मच्छिन्द्र क्लबलाई 3-1 हराएको हो। एनआरटीसँगको खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा मच्छिन्द्र पराजित भएको हो। 18 टीम सहभागी प्रतियोगिताको विजेताले 3 लाख र उपविजेता टीमले 1.5 लाख रुपियाँ नगद पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
र पर्सिदेखि रूसमा शुरू हुने विश्वकप फुटबलको तयारीमा रहेको जापानले अहिले पाराग्वेसित मैत्रीपूर्ण खेल खेलिरहेको छ। खेलको अन्तिम समय चलिरहँदा जापान 3-1 अघि छ। पोल्याण्ड र लिथुनिया बीच पनि आजै मैत्रीपूर्ण खेल हुँदैछ। गैराती भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले कोस्टारिकालाई 4-1 हराएको थियो भने अर्को खेलमा एसियाली देश दक्षिण कोरिया सेनेगलसित 2-0 पराजित भएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अमेरिका र उत्तर कोरिया बीच ऐतिहासिक 4 बुँदे सम्झौता। कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न दुवै देशले संयुक्त प्रयास गर्ने।
कायम मुकायम प्रधान न्यायाधीश दीपक राज जोशी प्रधान न्यायाधीशमा सिफारिस। संसदीय सुनवाईपछि राष्ट्रपतिले नियुक्त गर्ने।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल आयल निगम सहमत। सत्तारूढ दल र विपक्षी दलका महिला विद्यार्थी संगठनको प्रदर्शन।
गत वर्ष वेस्ट इन्डिजबाट सबैभन्दा धेरै लगानी भित्रिएको राष्ट्र बैंकको दावी। नेपालमा लगानी गर्नेमा भारत दोस्रो र चीन तेस्रो।
र थ्री स्टार क्लब सर्लाहीमा चलिरहेको लालबन्दी गोल्ड कप फुटबलको सेमी फाइनलमा 18 वर्ष मुनिको ललित मेमोरियल फुटबलमा आर्मी र एनआरटीको विजयी शुरूआत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।